Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. Antana Betuplu Cha, Rexy Duituplu, Sat Megahertz.
सुर्खेतको बुलबुले उद्यानभित्र शान्ति बाटिका स्थापना, सुरक्षा बढाउनु पर्नेमा सरकारवालाको जोड,
बर्दियाका बाढी पीडित बाल बालिकालाई विकास प्रेमी युवा समूहद्वारा शैक्षिक सामग्री वितरण, नेपालगञ्जमा राष्ट्रव्यापी शैक्षिक महोत्सव हुँदै,
प्रदेश नम्बर दुईमा भएको चुनावको मत परिणाम आउने क्रम जारी, नेपाली काङ्ग्रेसको अग्रता कायमै, राजपा दोस्रो स्थानमा,
र नेपाली राष्ट्रिय महिला भलिबल टोलीका प्रमुख खेलाडी प्रतिभा माली तीन साता लामो प्रशिक्षणका लागि नेदरल्यान्ड्स जाने। हिमाल पहाड तराई कोही छैनन् पराई, बिहानको भेरी खबरबाट राजेन्द्र साही र मधुबन विष्टको नमस्कार। तपाईँ हामीलाई radioveri.com.np मोबाइल एप्लिकेसनका साथै शुभयात्रा र बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ। अब खबर विस्तारमा। सुर्खेतको वीरेन्द्रनगरमा रहेको बुलबुले उद्यानभित्र सामुदायिक शान्ति वाटिकाको उद्घाटन गरिएको छ। एक कार्यक्रमको बीच प्रदेश नम्बर छका प्रहरी प्रमुख रणबहादुर चन्दले उद्घाटन गर्दै प्रकृतिसँग संरक्षण गर्न सबैको दायित्व भएको भन्दै यसको संरक्षणमा लाग्नुपर्ने जोड दिनुभयो। उहाँले बुलबुलेभित्र विभिन्न खालका अपराध हुने भएकाले शान्ति सुरक्षाको लागि प्रहरी परिचालन गरेर नियन्त्रण गरिने बताउनुभयो। प्रहरी प्रमुख चन्दले शान्ति सुरक्षाको लागि आफूबाट कुनै कसर बाँकी नराख्ने भन्दै यसका लागि सबैको साथ आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुविदीले बुलबुलेको विकासका लागि नगरपालिकाले योजना बनाएर काम थाल्ने बताउनुभयो। उहाँले बुलबुले उद्यानको पुरै क्षेत्रमा प्रखाल लगाउने काम अघि बढेको भन्दै ताललाई व्यवस्थित बनाउने काम पनि अगाडि बढाइने तयारी भइरहेको बताउनुभयो। कार्यक्रममा जिल्ला वन कार्यालयका प्रमुख हेमराज विष्टले बुलबुलेको संरक्षणका लागि जिल्ला वनले थुप्रै वृक्षारोपण लगायतका काम गरेको भन्दै यसको संरक्षणमा सबै लाग्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा नेपाली कङ्ग्रेसका सुर्खेतका सभापति कमलराज ढेग्मीले बुलबुलेको विकासको लागि राजनैतिक दलको तर्फबाट गर्नुपर्ने सहयोगमा आफू लागि पर्ने भन्दै यसको संरक्षणका लागि प्रहरी बिटको स्थापना गरिदिन प्रहरी प्रशासनसँग आग्रह गर्नुभयो। बुलबुले उद्यानका संयोजक श्याम कडेलले पहिलेको तुलनामा बुलबुलेको मुहार फेरिएको भन्दै साँच्चैकै हेर्न लायकको बुलबुले निर्माण गर्न आफूहरू लागि परेको बताउनुभयो। कार्यक्रमका सहभागीहरूले साहित्य र गीतमा चर्चा भए झै साँच्चैकैको बुलबुले बन्न नसकेको बताएका छन्। उनीहरूले प्रदेश नम्बर छको पर्यटकीय स्थल बुलबुलेमा थुप्रै काम हुन बाँकी रहेको भन्दै यसका लागि सम्बन्धित निकायको ध्यान जान जरुरी रहेको बताएका छन्। जिल्ला वन कार्यालय सुर्खेतको 8 लाखको सहयोगमा शान्ति बाटिका निर्माण भएको हो भने अन्य बाँकी काम भइरहेको भन्दै अबको 3 महिनासम्म सबै काम सक्ने तयारी भइरहेको सामुदायिक सुधार संस्थाले जनाएको छ।
कर्णालीकै प्रसिद्ध बाबा चन्दननाथ पटुक भैरवनाथ मन्दिरमा नयाँ लिङ्गा प्रतिस्थापन गरिएको छ। परम्परा अनुसार घटस्थापनाका दिन मन्दिरका पुराना लिङ्गा निकालेर नयाँ हालिएको हो। पुरानो मान्यता अनुसार चन्दननाथ मन्दिरमा 52 हाते लिङ्गोसँगै 52 हाते कपडा हालिन्छ। यस्तै भैरवनाथ मन्दिरमा 84 हाते लिङ्गो तथा 84 हाते कपडा हालेर खडा गर्ने प्रचलन रहेको संस्कृतिविद रमानन्द आचार्यले बताउनुभयो। हिजोको दिनमा चन्दननाथ मन्दिरको माटो लिएर जग्गामा हाले उत्पादन बढ्ने, जनविश्वास अनुसार पनि घरघरमा लैजाने गरिन्छ भने त्यही माटोमा जमरा पनि राख्ने गरिन्छ। लिङ्गामा बाँधिएका पुराना ध्वजाका साथमा राखेपछि कहिले अनिष्ट नहुने धार्मिक मान्यता रहेको छ।
साल ट्रेडिङ कर्पोरेसन सुर्खेतले दसैँ तिहारलाई लक्षित गरेर सञ्चालन गरेको सुपथ मूल्य पसलबाट अहिलेसम्म 260 क्विन्टल चिनी बिक्री भएको छ। गएको भदौ 16 गतेबाट सञ्चालन गरेको सुपथ मूल्य पसलबाट चिनी मात्र 260 क्विन्टल बिक्री भएको कार्यालयले जनाएको छ। यस्तै त्यही अनुसारको अवधिमा 525 बोरा नुन बिक्री भएको साल ट्रेडिङ कर्पोरेसन सुर्खेतका कार्यालय प्रमुख शील कुमार पाण्डेले बताउनुभयो। नुन र चिनी लिनका लागि दैनिक 400 भन्दा बढी उपभोक्ताहरू साल ट्रेनिङको कार्यालयमा पुग्ने गरेको उहाँको भनाइ छ। अहिले चिनी 77.50 रुपियाँ प्रति किलो र नुन 18 रुपियाँ प्रति किलोको दरले बिक्री वितरण भइरहेको कार्यालयले जनाएको छ। एकजनालाई 6 किलो चिनी र 6 किलोको दरले नुन बिक्री गर्ने गरिएको छ। शपथ मूल्य पसल आउँदो कार्तिक 9 गतेसम्म सञ्चालन हुने कार्यालयले जनाएको छ। कार्यालयमा नुन भन्दा पनि चिनी किन्ने उपभोक्ताको संख्या धेरै मात्रामा आउने गरेको जनाएको छ।
नेपाल खाद्य संस्थान अञ्चल कार्यालय तुलसीपुर दाङले दशैंका लागि खसी बोका खरिद गर्न सुरु गरेको छ। दशैंमा खसी किन्ने उपभोक्तालाई सहज बनाउन संस्थानले दाङमा पनि खरिद प्रक्रिया सुरु गरेको हो। अञ्चल कार्यालय तुलसीपुरले यस वर्षको दशैंका लागि जिल्लामा 580 बोका खरिद गर्ने योजना बनाएको निमित्त कार्यालय प्रमुख कृष्ण प्रसाद चौधरीले बताउनुभयो। यसैबीच संस्थालाई दाङका सामाजिक सहकारी संस्थाले 160 खसी बोका उपलब्ध गराएका छन्। यस वर्षको दशैंमा मात्रै यहाँ रहेका 4 सामाजिक उद्यमी महिला सहकारी संस्थाले 500 खसी बोका किसानबाट खरिद गरी त्यसको बजारीकरण गर्ने लक्ष्य राखेका छन्। किसानलाई बिचौलियाको मारबाट बचाउन सहकारीले किसानसँग समन्वय गरेर खसी संस्थानसम्म पुर्याउने वातावरण मिलाइदिएको लमही नगरपालिकाको तेलियाका किसान गणेश कुमारले बताउनुभयो। दाङमा चाडपर्वमा भारतीय खसी बोका आयात गर्ने क्रम भने रोकिएको छैन।
बर्दियाको रेडियो टाइगरले आफ्नो पहिलो वार्षिक उत्सव मनाएको छ। वार्षिक उत्सवको उद्घाटन गर्दै सूचना तथा संचार राज्यमन्त्री तप्तबहादुर विष्टले बर्दियाको संचार लगायतको समग्र विकासलाई आफूले सक्दो पहल गर्ने बताउनु भएको छ। मन्त्री विष्टले सार्वजनिक संस्थानहरूमा सरकारले फ्री वाइफाई राख्ने कार्यक्रम रहेको भन्दै बर्दियाको पर्यटकीय स्थल तथा सार्वजनिक स्थलमा फ्री वाइफाई र ल्यान्डलाइन टेलिफोन नपुगेका क्षेत्रमा ल्यान्डलाइन पुर्याइने बताउनु भएको छ। कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख घनश्याम श्रेष्ठले अबको दिनमा रेडियो टाइगरले विकासका लागि संचार भन्ने मूल मन्त्र लिएर ठाकुरबाबा नगरपालिका र समग्र बर्दिया जिल्लाको विकासका लागि पहलकारी योगदान पुर्याउन स्थानीय जनचासो पर्यटन प्रवर्धन लगायतका विषयमा अग्रणी भूमिका खेल्न सुझाव दिनु भएको छ। रेडियोको उत्तरोत्तर प्रगतिको कामना गर्दै पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोखरेल, केन्द्रीय सदस्य कलेन्द्र सेजवाल, महासंघ शाखा बर्दियाका राजेन्द्र धिताल, रेडियो टाइगरका समाचार प्रमुख यज्ञ नेपाल, बर्दिया अनलाइनका प्रधान सम्पादक श्रेष्ठ समन श्री लगायतले अबको विकास निर्माणलाई स्थानीय निकायले सञ्चार माध्यमसँग सहकार्य गर्न अपरिहार्य रहेको जोड दिनुभयो। कृषि, संस्कृति, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, पर्यटन, संरक्षण र विकासका लागि सञ्चार भन्ने नारासहित गत वर्ष घटस्थापनाको दिनबाट नियमित प्रसारण थालेको रेडियो टाइगरले पहिलो वार्षिक उत्सव मनाएको रेडियोका स्टेसन प्रमुख भावुक योगीले जानकारी दिनुभयो।
चाडपर्व नजिकिएसँगै उपभोक्ताहरूले विभिन्न सामानमा ठगिने गरेको गुनासो गर्दै आएका छन्। प्रशासनले बजार अनुगमन गरेको बताए पनि उपभोक्ताले भने प्रभावकारी हुन नसकेको र बजारमा आफू खुसी मूल्य भएको गुनासो गरेका छन्। यसै सन्दर्भमा हामीले सुर्खेतको वीरेन्द्रनगरमा भेटिएका केही सर्वसाधारणलाई चाडपर्वमा हुने मूल्य वृद्धि न्यूनीकरण गर्न के गर्नुपर्ला भनेर सोधेका छौँ। सुनौ उनीहरूको विचार आजको जनआवाजमा।
चाडबाडको बेला व्यापारीहरूले सामानको मूल्य अत्याधिक वृद्धि गरिरहेको अवस्था छ। यसमा चाहिँ हामीले सकेसम्म त हामीलाई सबै सामानको मूल्य थाहा हुन्छ, हामीले आफै जोगिनुपर्छ यसमा। अनि त्यसपछि चाहिँ विभिन्न सम्बन्धित निकायले पनि अनुगमन गर्नुपर्छ, बजार अनुगमन, सामानको मूल्य के कति भइरहेको छ होइन। विभिन्न यो उपभोक्ताले पनि उपभोक्तालाई सोध्ने यताउता होइन, सबै ठाउँबाट आफ्नो ठाउँबाट सबैले पहल गर्नुपर्छ।
आफू पनि सचेत हुनु पर्यो के अरे, त्यो कसले ठगेपछि अब त्यसलाई कारबाहीमा ल्याउनु पर्यो, हामी पनि मिल्नु पर्यो, प्रशासनले
चाडबाडमा मूल्य वृद्धि रोक्नको लागि विशेष त उपभोक्ताहरूले सजग रहनु पर्यो, सरकारी निकायहरूले ध्यान दिनु पर्यो। उपभोक्ताले पहिले आफू ठगिएको छु कि छैन भन्ने कुरा प्रष्ट हुनु पर्यो, अनि ठगिएको छु भने सम्बन्धित निकायमा उजुरी गर्नु पर्यो।
सबभन्दा पहिले त अब हामी आफै उपभोक्ता सचेत बन्नु पर्यो, चाहिने भन्दा बढी नै अब रेट लगाउँछन् भने अब सम्बन्धित निकायले यसो हेरिदिनु पर्यो, सर्च गर्नु पर्यो, खबर गर्नु पर्यो, हेर्नु पर्यो कहाँ कस्तो के भइरहेछ भनेर, जनतालाई मात्रै मारमा पार्नु भएन, सम्बन्धित निकायले केयर गर्नु पर्यो।
न्यूनीकरण गर्नलाई त अब सबैले जोस जाँगर गरेर सबै सचेत भएर, जस्तो एक्सपायर डेट भएको सामान बिजी लागेको हुन्छन् होइन, जस्तो सानो मूल्य भएकोलाई ठुलो बढाएर चढाएर बिक्री गरेका हुन्छन्, त्यसलाई पनि हेरिदिनु पर्ने, प्रशासनले हेर्नु पर्ने हुन्थ्यो।
मूल्य नियन्त्रण गर्नको लागि त सबभन्दा पहिला उद्योग वाणिज्य संघ छ नि, उसको पनि भूमिका हुनु पर्यो होइन, प्रशासनहरूले पनि हेर्नु पर्यो नि त, उनीहरूको पनि दायित्वको कुरा होइन, जनताहरूलाई मार परिरहेको छ, त्यस कारण त्यो कुराहरूमा हेर्नु पर्यो, त्यसपछि बल्ल नियन्त्रण हुन्छ जस्तो लाग्छ।
सबैभन्दा पहिला त हामी आफै सचेत हुनु पर्यो, प्रशासनले बजार अनुगमन गर्नु पर्यो, उपभोक्ता ठगेका छैन सबै के छ त्यो सबै हेर्नु पर्यो।
आज भोलि अब चाडबाड नजिकै आए हुनाले पनि हाम्रो बजारमा बजारको मूल्य भन्दा बढी मूल्यमा व्यापारीहरूले ग्राहकहरूलाई ठगिरहेका छन्। त्यति मात्र नभएर हाम्रो सरकारवाला निकायले पनि बजार अनुगमन गरेर बजारमा बढिरहेको विस्थिति र बढ्दो मूल्यलाई घटाइदिन हुन भन्छु म।
हामीसँग छिमेक सेरोफेरोसँगै राष्ट्रिय खबर बाँकी नै छन्। अहिलेलाई भने यो छोटो विश्राम। तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले सुर्खेतको बुलबुले उद्यानभित्र शान्ति बाटीका स्थापना, सुरक्षा बढाउनु पर्नेमा सरकारवालाको जोड, साल्ट ट्रेडिङ सुर्खेतले दशैं तिहारलाई लक्षित गरेर सञ्चालन गरेको सुपथ मूल्य पसलबाट अहिलेसम्म 260 क्विन्टल चिनी बिक्री लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। तेस्रो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत प्रदेश नम्बर 2 भएको निर्वाचनको अहिले मतपरिणाम आउने क्रम जारी रहेको छ। अहिलेसम्म 39 तहको मतपरिणाम सार्वजनिक भइसकेको छ। नेपाली कङ्ग्रेसले अहिलेसम्म सबैभन्दा धेरै 12 स्थानीय तहमा जित हासिल गरेको छ। यस्तै दोस्रो स्थानमा रहेको राष्ट्रिय जनता पार्टीले 8 स्थानमा जित हासिल गरेको छ भने नेकपा माओवादी केन्द्र 7, नेकपा एमाले 5 स्थानीय तहमा विजयी भएको छ। यस्तै संघीय समाजवादी फोरम 5 र नेपाल लोकतान्त्रिक फोरम 2 तथा अन्यले 1 स्थानीय तहमा जित हासिल गरेका छन्। यस्तै नेपाली कङ्ग्रेसले 30, एमाले 13, माओवादी केन्द्र 18, राजपा 15 र समाजवादी फोरम 11 तहमा अघि रहेका छन्। प्रदेश नम्बर 2 136 स्थानीय तहमध्ये 39 तहको मतपरिणाम सार्वजनिक भइसकेको छ भने एक तहबाहेक अन्य तहको मतगणना जारी रहेको छ।
बाढी पीडितका लागि राहत सङ्कलनमा जुटेका बर्दियाली युवाहरूले बाढी पीडित 100 बालबालिकालाई 130,000 रुपियाँको शैक्षिक सामग्री वितरण गरेका छन्। विकास प्रेमी युवा समूहमा आबद्ध युवाहरूले 100 बाढी पीडित बालबालिकालाई झोला, 1 दर्जन कापी, 1 दर्जन पेन्सिल, डटपेन, कटर लगायतका शैक्षिक सामग्रीहरू वितरण गरेका हुन्। युवा समूहका संयोजक गोपाल निरोलाले गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्ति प्रसाद यादव र नगर उपप्रमुख सुशीला गिरीको उपस्थितिमा बालबालिकालाई शैक्षिक वितरण गरिएको बताउनुभयो। विकास प्रेमी युवा समूह र कोरियाली समाजको सहकार्यमा रकम सङ्कलन गरी सामग्री वितरण गरिएको उहाँको भनाइ छ। युवा समूहले यसअघि 12 बर्दिया नगरपालिका 4, गुरुगुवा गाउँका 65 र ठाकुरबाबा नगरपालिका 2 कर्मलाका 42 बाढी पीडित परिवारलाई राहत वितरण समेत गरेका थिए।
सामाजिक रूपान्तरणका लागि शिक्षामा नयाँ अभियान भन्ने उद्देश्यका साथ बाँकेको नेपालगञ्जमा राष्ट्रव्यापी शैक्षिक महोत्सव हुने भएको छ। नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ जिल्ला शाखा बाँकेको आयोजनामा यही मङ्सिर 28 गतेदेखि पुष 5 गतेसम्म 8 राष्ट्रिय पुस्तक प्रदर्शन तथा शैक्षिक महोत्सव 2074 हुने भएको हो। नेपालगञ्जमा भएको पत्रकार सम्मेलनमा पुस्तक तथा स्टेसनरी व्यवसाय महासंघ बाँकेका संस्थापक अध्यक्ष बसन्त लामिछानेले पश्चिम क्षेत्रको शैक्षिक हबका रूपमा रहेको नेपालगञ्जमा पहिलो पटक महोत्सव गर्न लागि बताउनुभयो। 7 दिनसम्म चल्ने महोत्सवका माध्यमबाट विद्यार्थीहरूको आन्तरिक प्रतिभा प्रस्फुटन, उनीहरूमा रचनात्मक क्षमताको अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ। महोत्सवमा अन्तर्विद्यालय तथा कलेज स्तरीय विभिन्न प्रतियोगितात्मक अतिरिक्त क्रियाकलाप पनि सञ्चालन गरिनेछन्। बदलिदो राज्यको संरचनासँगै शिक्षाको स्वरूप, नेपाली साहित्यको रूपरेखा लगायतका विषयमा विज्ञसँग अन्तर्क्रिया पनि सञ्चालन गरिने भएको छ।
शान्ति, सुरक्षा र सुशासन, जनमैत्री प्रहरी र प्रशासन भन्ने नारासहित प्रहरीले आज प्रहरी हाम्रो टोलमा अभियान घोषणा गर्दैछ। अहिले केही बेरमा वीरेन्द्रनगरको स्थानीय मंगलगढी चोकबाट र्यालीसहित विभिन्न कार्यक्रमको आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। र्यालीपछि जिल्ला प्रशासन कार्यालयमा विशेष कार्यक्रमको आयोजना समेत गरिएको जनाएको छ। पछिल्लो समय प्रहरीले जनता र प्रहरीसम्मको सँगको सम्बन्ध नजिक बनाउनको लागि विभिन्न अभियान थाल्दै आएको छ। प्रहरीले यसअघि मुस्कान सहितको सेवा, प्रहरी मेरो साथी लगायतको अभियान थालिसकेको छ।
बर्दियाको पर्यटन प्रवर्धनमा संचार माध्यमहरूले थप सक्रियता देखाउनु पर्ने सरकारवालाले सुझाव दिएका छन्। प्रेस क्लब अफ नेपाल पीसीएनले गरेको कार्यक्रममा पर्या पर्यटन विकास मञ्च ठाकुरद्वाराका अध्यक्ष मोहन थारूले वन्यजन्तु, कृषि, जैविक विविधता, थारू र जनजातिहरूको कला संस्कृतिले धनी भए पनि यसको उचित प्रचार प्रसार हुन नसकेको बताउनु भएको छ। वन्यजन्तुको पर्यटनका दृष्टिले प्रशस्त सम्भावना बोकेको बर्दियाको पर्यटन प्रवर्धनमा सहयोग गर्न उहाँले आग्रह गर्नुभएको छ। बर्दियामा बर्दिया राष्ट्र निकुञ्ज, कृष्णसार, बढैयताल, गेरुवा पुल, चिसापानी पुल, डल्ला होमस्टे, थारू संग्रहालय, ठाकुरबाबा मन्दिर, कोटही मन्दिर लगायतका पर्यटकीय स्थलहरू रहेका छन्। अध्यक्ष थारूले सडक, पुल, बिजुलीबत्ती, सूचना प्रविधिको विकास तथा विस्तार कार्य तीव्र गतिमा काम गर्न स्थानीय तथा केन्द्र सरकारलाई आग्रह पनि गर्नुभएको छ।
नेपालमा हिन्दू राष्ट्र कायम गरेरै छाड्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डाक्टर धवल शमशेर राणाले दावी गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी सुर्खेत वीरेन्द्रनगरमा गरेको शुभकामना आदान प्रदान तथा युवा मोर्चाको संयुक्त भेलालाई सम्बोधन गर्दै राणाले जनमत संग्रह गराएरै भए पनि हिन्दू राष्ट्र कायम गरेरै छाड्ने बताउनु भयो। उहाँले विदेशीको इसारामा चलेर नेपालका ठूला पार्टीले सनातनदेखि चल्दै आएको हिन्दू धर्मलाई संकटमा पार्न खोजेको आरोप लगाउनु भयो। डाक्टर राणाले केही महिनापछि निश्चित रूपमा हिन्दू राष्ट्रको नारा लिएर कडा आन्दोलनमा उत्रिने तयारी भएको भन्दै हिन्दू राष्ट्र कायम गराउन दबावमूलक आन्दोलन गर्ने बताउनु भयो। कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश नम्बर 6 सहसंयोजक मुकुन्द श्याम गिरीले यो देशको राष्ट्रवादी शक्ति आफ्नो पार्टी मात्रै भएको उल्लेख गर्दै जनतालाई आफूहरूका एजेन्डा बुझाउनु पर्ने बताउनु भयो। यस्तै रापरपा सुर्खेतले युवा मोर्चाको संगठन विस्तार समेत गरेको छ। मोर्चाको सुर्खेतको संयोजकमा लोकगंज रोकाए, प्रजातान्त्रिक युवा संगठन सुर्खेतको सहसंयोजकमा राजन गिरीलाई तोकिएको छ। कार्यक्रममा रापरपा प्रदेश नम्बर 6 युवा संयोजक सन्तोषी शाही, केन्द्रीय सदस्य वंशीराज देवकोटा लगायतको उपस्थित रहेको थियो। हामीसँग विदेश र खेल खबर बाँकी नै छन्। अहिलेलाई भने यो अर्को विश्राम। तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सुरेफेरो र राष्ट्रिय खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। कैलालीको धनगढी नगर क्षेत्रका विभिन्न ठाउँमा जडान गरिएका सबै सिसी क्यामेरा सञ्चालनमा आएका छन्। 12 क्यामेरा मध्ये अधिकांश प्रयोगविहीन रहेको बेला मरमत गरेसँगै सबै क्यामेरा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयदेखि धनगढी चौरासम्मको विभिन्न स्थानमा 12 सिसी क्यामेरा जडान गरिएका छन्। चोरी तथा लुटपाटका घटना बढेको भन्दै नगरवासीले नगर क्षेत्रमा जडान गरिएका सिसी क्यामेरा निरन्तर सञ्चालनको माग समेत गरेका छन्। कैलालीका एसपी अर्जुन केसीले सिसी क्यामेराकै सहायताले अनुसन्धान तथा अपराध नियन्त्रण गर्न सहयोग भएको बताउनु भएको छ।
कञ्चनपुरको बेलौरी नगरपालिकालाई जातीय छुवाछुत मुक्त नगरपालिका घोषणा गरिएको छ। बेलौरी नगरपालिकाको प्रथम नगरसभाबाट सर्वसम्मतिले बेलौरीलाई जातीय छुवाछुत मुक्त नगरपालिका घोषणा गरिएको बेलौरी नगर कार्यपालिकाका प्रवक्ता विनोद नेपालीले बताउनुभयो। प्रथम नगरसभाले बेलौरी नगरपालिकाभित्र रहेका हरेक जात जातिका नागरिक एक समान रहेको उल्लेख गर्दै जातीय छुवाछुत मुक्त नगरपालिका घोषणा गरे।
विजया दशमीको अवसरमा नेपाली कंग्रेसको भातृ संगठन नेपाल तरुण दल लेगबेसी नगरपालिका सुर्खेतले शुभकामना आदान प्रदान तथा मन्दिरको सरसफाई गरेको छ। तरुण दल युवाहरूले लेगबेसी नगरपालिका वडा नम्बर 6 रहेको देउती बजी मन्दिरको सरसफाई गरेको सदस्य युनिट ओलीले जानकारी दिनुभयो। कार्यक्रममा लेगबेसी नगर समितिका अध्यक्ष उमेश पौडेलले तरुण युवाहरूलाई रचनात्मक तथा सृजनात्मक काममा लाग्न आग्रह गर्नु भएको छ। उहाँले शुभकामना आदान प्रदानसँगै आगामी मङ्सिर 21 हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा कङ्ग्रेसलाई विजय गराउन तरुण युवाहरू सक्रिय भएर लाग्नुपर्ने बताउनु भएको छ।
शिक्षा ऐनको नवौं संशोधनको विरोधमा विद्यार्थी संगठनहरूले आन्दोलनको कार्यक्रम घोषणा गरेका छन्। उनीहरूले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने, विद्यालयहरूमा कालो झण्डा गाड्ने लगायतका विरोधका कार्यक्रम सार्वजनिक गरेका हुन्। नेविसंग, अनेरासोभि, अखिल क्रान्तिकारी, नेपाल लोकतान्त्रिक विद्यार्थी फोरम, अखिल 6 र अखिल 5 शिक्षा अखिलले शिक्षा ऐन संशोधनको विपक्षमा उभिएका हुन्। 6 विद्यार्थी संगठनका अध्यक्षहरूले संयुक्त विज्ञप्ति निकालेर आज प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र बुझाउने बताएका छन्। यसै गरी असोज 7 प्रमुख दलका शीर्ष नेताहरूलाई ज्ञापन पत्र बुझाउने, 8 देशभरका विद्यालयहरूमा कालो झण्डा गाड्ने र विज्ञहरूसँग सड़क बहस गर्ने कार्यक्रम सार्वजनिक गरिएको छ।
भेरी खबरमा अब लागौं विदेशको खबरतिर। श्रीलंकामा 11,000 बाल बालिकालाई धर्मपुत्र र पुत्री बनाउने नाममा समुद्र पार बिक्री गरिएको खुलासा भएको छ। 1980 दशकमा श्रीलंकामा जन्मिएका हजारौं बालबालिका बिक्री गरिएको एउटा डट भित्र चित्रमा उल्लेख गरिएको जनाइएको छ। दुवै पक्षलाई नक्कली कागजात दिएर 11,000 बालबालिका विभिन्न युरोपेली मुलुकमा बिक्री गरिएको छ। श्रीलंकाका स्वास्थ्य मन्त्री डाक्टर रजिता सेरेन्ने नेदरल्याण्डसको समसामयिक टेलिभिजनमा सम्बोधन गर्दै उहाँले बालबालिकाका वास्तविक आमाहरू पत्ता लगाउन आग्रह समेत गर्नु भएको छ।
मारिया समुद्री आँधीका कारण डोमिनिकामा कम्तीमा 15 जनाको ज्यान गएको छ भने 20 जना बेपत्ता भएका छन्। मारिया आँधीले क्यारेबियन क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। मारिया आँधी क्याटेगोरी 4 को भए पनि मानवीय क्षति भने तुलनात्मक रूपमा कम भएको र यो चमत्कार नै रहेको त्यहाँका प्रधानमन्त्री रोसिभेल्त स्केरिटीले बताउनु भएको छ। मारिया आँधी सोमबार डोमेनिका पुगेको थियो। आँधीका कारण सयौं घरमा क्षति पुगेको छ। आँधीले त्यसपछि पोर्टोरिकोमा क्षति गरेको छ। आँधीका कारण पोर्टोरिको भरि विद्युत आपूर्ति बन्द भएको छ।
भेरी खबरको अन्तिममा लागौं अब एउटा खेल खबरतिर। नेपाली राष्ट्रिय महिला भलिबल टोलीका प्रमुख खेलाडी प्रतिभा माली 3 साता लामो प्रशिक्षणका लागि नेदरल्यान्ड्स जान लाग्नु भएको छ। न्यू डायमन्ड एकाडेमीबाट घरेलु प्रतियोगिता खेल्न मालीले यसअघि मालदिप्सको क्लबबाट व्यावसायिक लिग खेल्नु भएको थियो। नेदरल्यान्ड्स भलिबल संघको निमन्त्रणामा 3 साता लामो प्रशिक्षणका लागि नेदरल्यान्ड्स जान लाग्नुभएका मालीलाई उहाँ ब्रान्ड एभरेटलेन्डमा रहेको खेल पोसाक उत्पादन कम्पनी साहस स्पोर्ट्सले राजधानीमा कार्य को आयोजना गरी विदाई गरेको छ। साहस स्पोर्ट्सका प्रबन्धक निर्देशक जनक न्युपानेले नेदरल्यान्ड्सको प्रशिक्षणले प्रतिभा मात्र नभई समग्र राष्ट्रिय भलिबल टोलीलाई नै फाइदा पुग्ने बताउनुभयो। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
सुर्खेतको बुलबुले उद्यानभित्र शान्ति बाटिका स्थापना, सुरक्षा बढाउनु पर्नेमा सरकारवालाको जोड।
बर्दियाका बाढे पीडित बाल बालिकालाई विकास प्रेमी युवा समूहद्वारा शैक्षिक सामग्री वितरण। नेपालगंजमा राष्ट्रियता शैक्षिक महोत्सव हुने।
प्रदेश नम्बर 2 भएको चुनावको मत परिणाम आउने क्रम जारी। काङ्ग्रेसको अग्रता कायमै, राजपा 2 स्थानमा।
र नेपाली राष्ट्रिय महिला भलिबल टोलीका प्रमुख खेलाडी प्रतिभा माली 3 साता लामो प्रशिक्षणका लागि नेदरल्यान्ड जाने। हवस् त तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। ताजा समाचार र स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। समाचार कक्षका सबै सहकर्मी सहित राजेन्द्र साई र मधुबन विषी बिदा हुन्छौँ। नमस्ते।